उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगबाट नमस्कार। उज्यालो 90 नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेग प्रसारण हुन्छ। देशभरिका 18 एफएम रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेगको मंगलबारको श्रृंखलामा हामी विश्वेश्वर प्रसाद कोइरालाको बहुचर्चित उपन्यास सुम्निमाको वाचन गर्दै आएका छौं। गएको साताको वाचनमा अनेक शास्त्रार्थका साथ संस्कृत मन्त्रोच्चारण सहित सोमदत्त र पुलोमाको मासिक रूपमा सहवास भयो, तर पुलोमा गर्भवती हुन सकिनन्। त्यसपछि क्रमशः ती दुवैमा एक अर्काप्रति वृत्तृष्णा पैदा भयो र त्यही वृत्तृष्णा पछि विवादमा परिणत हुन पुग्यो। किरातहरूका देवतालाई रिजाउँदा केही उपलब्धि होला कि भनी सोमदत्त बिजुवा कहाँ गयो। बिजुवाले सोमदत्तलाई आफ्नी छोरी सुम्निमा सँगै मनुवादहमा पठाएको थियो। त्यसपछि के भयो त सुनौ। सुम्निमाको 5 श्रृंखलाको वाचन पृष्ठ 51 अच्युत घिमिरेको आवाजमा।
एउटा विशाल शिलाखण्डमा बसेर सोमदत्तले भन्यो, चारैतिरबाट वनस्पतिहरूले सुरक्षित यो सुरम्य खाडल मलाई माताको गर्भको स्मरण गराउँछ र यहाँको यो सरोवरको जल त्यस जीवन र सदृश लाग्छ जसमा गर्भमा शिशु पोषण प्राप्त गर्छ। सुम्निमा भुइँमा बसेर झोलाबाट सरजामहरू झिकिरहेकी थिए। सोमदत्तको मुग्ध अनुहार लक्ष्य गरेर उसले विस्मित स्वरले बोलाई, सोमदत्त। सोमदत्तले भन्यो, के सुम्निमा, किन त्यस्तो अनुहार लागेको तिमीले सोमदत्त? सोमदत्तले सोध्यो, के सुम्निमा, कस्तो अनुहार? सुम्निमाले कुरा फर्काउँदै भनी, केही खाँदैनौ, बोकायो होला। यहाँ त भोजनको केही आवश्यकताको अनुभव नै हुँदैन, त्यसै रमाइलो छ, त्यसै परितृप्ति छ। सुम्निमाले हाँसेर भनी, यहाँ भोको बसेर तप गर्दै देउता रिजाउने खण्ड छैन, हाम्रा देउता भोको बसेर रिजिँदैनन्। सोमदत्तले पनि परिहासकै हेतुले सोध्यो, त्यसो भए केले रिजिन्छ त? खाएर शरीरलाई तृप्ति पारेर अनि पो शरीर खुसाउँछ र देउता रिजिन्छन्। सुन्दरताको दृष्टि सुम्निमाको केही नलगाएको शरीरमा पर्यो। स्वास्थ्यले दीप्त भएको सुनको मूर्ति जस्तो पहेँलो वर्ण कसिएको खँदिलो एक विफलका लागि सुन्दरतालाई आफ्नो शरीरको सम्झना भयो। कालो सुकेको चाउरी र मुजै मुजा परेको खुकुलो छालाको खोल बिरेको सुम्निमाले सकौतुक फेरि भनी, कि बाहुन भएकाले किरातीले छोएको खानेकुरा खान हुन्न भन्ने सम्झेका छौ तिमीले? सुन्दरताले भन्यो गम्भीर भएर, साँच्चै मलाई त त्यसतिर ध्यान नै थिएन। सुम्निमाले भनी, तर मलाई चाहिँ थाहा छ राम्ररी, त्यसो हुँदा तिम्रो धर्मको रक्षा होस् भनेर घरबाट दुध र मही ल्याएकी छु। झोलाबाट उसले दुध र महको दुई थरीको ढुङ्ग्रो झिकी अनि भनी, म पनि आज तिमीले खाए जस्तै दुध र मह मात्रै खान्छु। फेरि हाँसेर भनी, बाहुनी हुनु पर्यो नि एक छाकलाई। र फेरि उत्निखेरै उसले कुरा थप्दै भनी, हेर न बाले मलाई सम्झाउनु भएको थियो, मनुवा दहको देवा कडा छ, त्यस उपर तिम्रो धर्म बिग्रने केही कुरा पनि नगर्नु रे मैले, तिमीले आफ्नो धर्मलाई कति विघ्न मान्य गरेका छौ भन्ने थाहा नै नभए जस्तो मलाई। अनि उसले आफ्नो साथ ल्याएको दुध र महको ढुङ्ग्रो सोमदत्तका अगाडि राखिदिए। सोमदत्तले अत्यन्त रुचिका साथ सबै खायो अनि झोलाको सिरानी बनाएर उपरखोटी लाउँदै उस शिलाखण्डमा पल्ट्यो। उसलाई पूर्ण सन्तोषको अनुभव भइरहेको थियो। सुम्निमाले भने, तिमी एकछिन यसै थकाई मार, म झट्टै नुहाएर आउँछु दहमा। दहभित्र पसेर सुम्निमा जलक्रीडा गरेको सोमदत्तले पल्टी पल्टी हेरिरह्यो। सुखको तन्त्रमा उसलाई सम्झना भयो धेरै वर्ष पहिलेको त्यो दृश्य जसमा सुम्निमा कोशी नदीको तटमा यस्तै जलक्रीडा गर्ने गर्थे। उसलाई लाग्यो सुम्निमा उसलाई बोलाउँदै छे, सोमदत्त। धेरै वर्ष पहिलेको ध्वनि उसको कानमा पर्यो, सोमदत्त। पल्टेको पल्टेकै ऊ उग्न थाल्यो। यथार्थ र स्वप्न छुट्याउनै नसक्ने अवस्थामा पुगेको थियो। कोशी नदी र मनुवादहको जल एकाकार हुन गएको छ उसको मस्तिष्कमा। नदीको तातेको बालुवा हुँदै बग्ने हावा यो चिसो दहको वातावरणमा सोसिँदै गएको छ। धेरै पहिले यही आश्रममा बसेका समय कोशी तटमा गाई चराउन जाँदा ऊ जुन वृक्षको फेदमा अडेस लगाई विश्राम गर्थ्यो, समी वृक्षको फेद र अहिलेको यो शिलाखण्डले उसको मस्तिष्कमा एउटै रूप लिँदै गयो। सबै कुरा बिलाउँदै गए, एकाकार भएर एकछिन ऊ भुसुक्क निदायो। केवल शरीरमा अवर्णनीय सुख बोध मात्र रह्यो र बराबर उसको कानमा मधुर आवाज परिरहे जस्तो भइरह्यो उसलाई, सोमदत्त सोमदत्त सोमदत्त। वायुको एक झोका, तातो पनि र चिसो पनि, छुट्याउनै नसक्ने उसको मुखमा परे चाहिँ बिहान भयो उसलाई, र मानिसको शरीरको गन्ध पनि मिसिए जस्तो उसले निद्रैमा बडबडायो सुम्निमा। सुम्निमाले आफ्नो मुख उसको मुखैनिर लगेर भनी, सोमदत्त। सुम्निमाको भिजेको कपालबाट दुई तीन थोपा जलबिन्दु सोमदत्तको मुखमा पर्यो। उसलाई लाग्यो स्वप्नमा हलुका हलुका जलवृष्टि भइरहेको छ। सुम्निमाले भनी, सोमदत्त सोमदत्त तिमी निदायो? अनि पो सोमदत्तले आँखा उघार्यो, सामुन्ने देख्छ भिजेको शरीर लिएर एकदमै नजिकै हातगोडा टेकेकी सुम्निमा उसको मुखनेर आफ्नो मुख लगेर उसलाई बोलाइरहेकी छे, सोमदत्त अब उठ सोमदत्त। सोमदत्तले आङ तान्दै भन्यो, कस्तो मादक भूखण्ड रहेछ यो वनस्पतिले परिवेष्टित उपवन, त्यसै लट्ठ पार्ने, म त भुसुक्क निदाएछु। हो सोमदत्त, असाध्यै मिठोसँग निदाएका थियौ तिमी, कहिले पनि धक पोकाएर सुत्न नपाए जस्तो। बरा म उठाउने नै थिइनँ तिमीलाई, मायाले त्यस्तो मग्नसित सुत्दा, तर हेर न सूर्य ढल्न थाल्यो त्यसैले उठाएको। रमाइलो आलस्यले छोपेको स्वरमा सोमदत्तले भन्यो, मलाई त लाग्छ कतै नजाउँ, यहीँ बसिरहँ बसिरहँ, मन लागुन्जेल यहीँ बसिरहँ सधैँभरि। सोमदत्तको कुरा सुनेर सुम्निमाले अचम्म मानिर भनी, देवीथानमा पनि कोही रात बिताउँछ र? रात बस्न हुन्न बाले भन्नुभएको छ, तिम्रो धर्म जाने कुरो नगर्नु यहाँ भनेर। मनुवा बडो डरलाग्दो देवा हो रे, एकदम कडा देवा हो मनुवा, त्यसैले लैहिँड सोमदत्त, अबेर हुन थाल्यो, तिमीलाई तेल लगाइदिन्छु, नुहाइदिन्छु र तिम्रो अहिलेको रूपलाई साटिदिन्छु, बाले भने जस्तै बित्थामा यहाँ रल्लिएर बस्ने कुरा नगर। हतारिएर सुम्निमाले यति भनी र हतारिएरै उसले झोलाबाट तेलको एउटा सानो माली झिकी र भनी, एकछिन राम्ररी पल्ट तिमी सोमदत्त, म तिम्रो आङमा तेल दलिदिन्छु, बाले वनस्पतिबाट अरक झिकेर बनाएको तेल हो, सुगत कस्तो गममा बास्ना आउँछ। तेल घसेको दुवै हात उसले सोमदत्तलाई सुगाई, धूपको सुगन्ध थियो त्यो तेलमा। सुम्निमाले बिस्तारै बिस्तारै सोमदत्तको शरीरमा तेल लगाइदिन लागि, उसको हातको हलुका हलुका स्पर्श सोमदत्तलाई बडो रमाइलो लाग्यो, शिथिल सुविस्ताको अनुभव गरे उसले। तेल लगाइदिँदा सुम्निमाको नग्न शरीर बीचबीचमा सोमदत्तको शरीरलाई छुन्थ्यो, एक प्रकारको उष्ण शान्तिको अनुभव गरेर लट्ठिँदै गयो ऊ। उसलाई लाग्यो बराबर ऊ तन्द्रामा डुब्न खोज्दैछ, झम्म झम्म। सुम्निमा तेल लाउँदै थिए र भन्दै थिए, कस्तो सुक्खा भएको जिउ, तेल यसरी सोच्दैछ कि तिर्खाएर पिए जस्तो लाग्छ, तन्तनी यस्तो दल्न पाएको छैन कि बालुवामा परे जस्तो तेल सोसिहाल्छ तिम्रो जिउमा, कस्तो चिरिएको पैताला, कुर्कुच्चा कठै, एकछिन उठेर बस त, कपालमा तेल हालिदिऊ। त्यहाँको निशब्द वातावरणमा सुम्निमाले बोलेको स्वर चराको बोली जस्तो सुनिन्थ्यो सोमदत्तको कानमा। सुम्निमाले भनी, ल अब उठ र नुहाउ मनुवा दहको पानीमा। ऊ यन्त्रवत सुम्निमा सँगसँगै जलभित्र प्रवेश गर्यो, जलको निर्मल शीत स्पर्शले उसको अङ्ग पुलकित भयो। अहिलेसम्मको लट्ठ पार्ने मादकता मानव त्यहाँको शीत स्पर्शले एकदम लोप पाएको छ र त्यसको ठाउँमा सारा शरीर र मनमा मानव निष्प्रयोजन अद्भुत स्फूर्ति र चञ्चलताको सञ्चार भइरहेछ। दिनको टड्कालो घाममा उसले आफ्नो अगाडि तिग्रासम्म पानीमा उभिएकी सुम्निमालाई देख्यो, जल क्रीडा गर्दै उसलाई पानी छापिरहेकी। तत्क्षण उसलाई लाग्यो सारा वातावरण नै पुलकित छ, क्रीडामय छ। उसले पनि सुम्निमालाई पानी छाप्यो र निथ्रुक्क पारिदियो। सुम्निमाले आफ्नो दुवै हत्केलाले पानीको बासीटा छेल्दै शिर फर्काएर चिच्चाई, भो भो सोमदत्त अब नछर्क। उनीहरूले धेरै बेरसम्म जलमा स्नान गरे र दुवैजना सँगसँगै पौडिँदै दहमा टाढा टाढासम्म पुगे। अनि जब तटमा आएर सुम्निमाले लुगा भिजाउँदै उसको शरीर मल्न थाली, सुन्दरताले भन्यो, तिमीलाई कसले सिकायो यी सबै रमाइला कुरा गर्न? तिम्रो हात कसरी यस्तो सिपालु भयो? कस्तो कोमल स्पर्श छ तिम्रो हातमा, कस्तो कमलो चाप छ तिम्रो हत्केलामा, कि त्यसले थिचिएर तेल लगाइरहँदा म लट्ठ भएको थिएँ। सुम्निमा उसको गर्दनलाई भिजाएको लुगाले मल्दथे, फेरि भिजाउँथे, मल्दथे र पुछ्थे। यो क्रियामा सोमदत्तको गर्दनसम्म पुग्नका निम्ति उसको शरीर बराबर सोमदत्तको शरीरसँग टाँसिने गर्थ्यो। ऊ भन्दै थिए, आज तिमी मलाई गिज्याउन खोज्दैछौ होइन सोमदत्त, मलाई के आउँछ र? यसो निहुराउ त, गर्दनको कापमा राम्ररी मलिदिउँ। सोमदत्तले शिर झुकायो। सुम्निमाले गर्दनमा रगडी दिँदै भनी, हेर हेर कस्तो कत्ला जमेको तिम्रो गर्दनमा। निहुरेकै अवस्थामा सोमदत्तले भन्यो, मैले ठट्टा गरेको होइन सुम्निमा, सत्य भन्दैछु, तिमी अत्यन्त प्रवीण छौ, यस्तो चर्या कसले सिकायो भन न तिमीलाई। सुन्दरतालाई यस्तो सुखको अनुभव कहिल्यै भएको थिएन। कसैको चर्यारत स्पर्श पनि यस्तो कोमल, सुखदायी र तृप्तिकर हुन सक्छ भन्ने उसलाई थाहा नै थिएन। सुन्निमाले भने, के भनेको तिमीले हँ सोमदत्त, यस्ता साना साना कुरा पनि कसैले सिकाउनु पर्छ? तेल लाउनु, नुहाइदिनु, माया गर्नु, यी सब कुरा त जीवनले त्यसै दिन्छ। साधारण किसिमले बाँच्दै जाँदा आफै सिकिने कुरा हुन् यी सब त। लोग्ने मानिस र स्वास्नी मानिसका बीच माया गर्ने कुरा पनि कसैले सिकाइरहनु पर्छ र? जीवनले आफै त्यसै नदिएका कुराहरूलाई पो त मिहिनेतका साथ सिक्नुपर्छ। हेर तिमी बाहुनहरूले कति कुरा सिकेका छौ मिहिनेत गरेर, कति कुरा जानेका छौ, कस्ता कस्ता कत्रा कत्रा पुस्तक पढ्छौ, हेर्छौ र कस्ता कस्ता नबुझिने कुरा गर्छौ। र फेरि जोरसित हाँसियो र भने, छि के भन्या तिमीले, तेल लाउन नुहाइदिन पनि सिक्नुपर्छ रे। सुम्निमाले भनेका यतिका कुरा सोमदत्तले सुनेन कि बुझेन कुन्नी, उसले श्वास फेरे जस्तो बिस्तारो स्वरमा भन्यो, सुम्निमा। सोमदत्तको पिठ्यौ मल्दा मल्दै सुम्निमा टक्क थामिए। उसले अचम्म मान्दै भने, के सोमदत्त, के भनेको? सोमदत्त केही बोलेन, अनौठो किसिमले हेरिरह्यो सुम्निमालाई। सुम्निमाले हतारिएर भने, धेरै बेर पानीमा नबसौँ, यहाँका देवा कडा छन् भन्छन् रे, लाग्ला तिमीलाई यहाँका देउता। यता आउन लाग्दा बाले मलाई भन्नुभएको थियो, हेर है सुम्निमा, बाहुनको छोरालाई चाँडै फर्काएर ल्याए नि, केही नहोस् उसलाई। पानीबाट बाहिर निस्केर उनीहरू घाटको एउटा शिलाखण्डमा उभिए। सूर्यको तिर्सिएको एउटा किरण रेखा वृक्षको सघन छायाको अन्तरबाट छिरेर सोमदत्तको छाती र सुम्निमाको पेटमा पहेँलो डोरो बनाउँदै तल पत्थरमा प्रकाश बिन्दु भएर परिरहेको थियो। सुम्निमाले भनी, हावामा त्यसै एकछिन उभिरहँ, आङ सुक्छ। सोमदत्तले हृदयभित्रैदेखि एउटा हलुका सिरन भएछ लाग्यो, शरीरले रमाइलो बोध गर्यो। सुम्निमाले सोधी, जाडो लाग्यो सोमदत्त? होइन, अत्यन्त प्रसन्न छु म, त्यसैले शरीर पुलकित भइरहेछ। त्यसो भए सोमदत्त, तिम्रो मनुवा रिजिए जस्तो छ, जिउले त्यस्तो रमाइलो मान्न लाग्यो भने भन्ठान्नुपर्छ, मनुवा ठुस्किन छाडेछ अब। गाईवस्तुलाई देखा छैनौ, तिनलाई माया गरेर छोयो भने कसरी जिउ जिरिङ जिरिङ गर्छन्? आङमा काँडा उम्रेको हो त्यो खुसीले, र त्यस्तै मनुवाले पनि खुसी भएर पखेटा फालेको हो रे त्यो। बाले भन्नुभएको त्यो सोमदत्त, ल अब एकछिन बस, म तिमीलाई सिँगारिदिन्छु, तिम्रो रूप साटिदिन्छु। सुन्दरताले आग्रहका साथ प्रश्न गर्यो, किन, मलाई किन चाहियो श्रृङ्गार, किन मेरो रूपमा परिवर्तन ल्याउने, किन सुम्निमा? किनभने किनभने हेर सुन्दरत, तिमीलाई भिल्लाको रूपमा सिँगारिदिन्छु र पहिले बताऊ सुम्निमा, मेरो रूप किन बदलिने? किञ्चित ढिपीको स्वरमा सुम्निमाले भने, बाले भनेको क्या, तिम्रो मनुवाले अर्को रूप लियो भने फुरफुरिन्छ रे, त्यो बालक जस्तै त हो नि, त्यो पनि त्यसलाई नाना भाँति फुर्काउनु पर्छ रे, अनि आफू रिजिएपछि अर्काको ठुस्स परेको मनुवालाई पनि रिजाउन सक्छ रे। मैले केही बुझा छैन यी सब कुरा, साँच्चै सोमदत्त, कुनै बाले भनेको हो? भन्दै उसले झोलाबाट कौडीहरूको कन्दनी झिकी र सोमदत्तको कम्बरमा लगाइदिए, अनि कौडीहरूको माला जनै जस्तै गरी काँधमा भिराइदिए, कपाल कोरिदिएर मयूरपङ्खी मुकुट पनि उसको शिरमा पहिराइदिए, अनि एउटा कालो चिल्लो काठको लामो लौरो दिएर सुम्निमाले भने, यही हो तिम्रो हतियार, ल अब हेर आफ्नो अनुहार दहको पानीमा। जाओ जी जाओ। नदीको किनारमा घुँडा टेकेर दुवै बसे र निहुरिँदै पानीमा हेर्न लागे। सुमिमाले भने, के देख्यो पानीमा? चिन्यौ आफूलाई? सुन्दरताले घोरिएर पानीमा हेर्दै भन्यो, यहाँ त म कहाँ छु र? एउटा भिल्ल र एउटी सुन्दरी तरुणी छे, सुवर्ण रूपकी। पानीको छायामा तरुणीको अनुहार हाँस्यो। त्यही समय वायुको एउटा सानो झोका पानीमाथि लहर बनाएर गयो। पानीको आङ सिरिङ्ग गरे जस्तो भयो। किनारामा एक एक गरेर पछारिन लागेका लहरले पानीको छायाचित्रलाई हल्लाएर किरिमिरी पारिदियो। सुन्दरताले चकित स्वरमा भन्यो, यो के भयो? मैले केही बुझिनँ, मलाई के भयो सुम्निमा? अनि अचानक उसले सुम्निमाको झुकेको काँधलाई दुवै हातले जोरसँग हल्लाउँदै भन्यो, सुम्निमा उसको आँखा एउटा भयंकर दीप्तिले टल्किरहेको थियो। राति बाघका आँखा जसरी टल्किन्छन् र उसको श्वास उत्तप्त थियो र द्रुत गतिले चलिरहेको थियो। सुम्निमा आत्तिँदै हतपताएर उठी। उसले सोमदत्तलाई पनि उठाउँदै भनी, सोमदत्त, अब तिमीले यहाँ धेरै बेर बस्ने होइन। देवा असाध्य बलियो छ र कडा पनि छ यहाँको मनुवा दहको बाले भनेको तिमीलाई जोगाएर ल्याउनु रे। मनुवादहको वनको झ्याङलाई फट्याएर बाहिर निस्के, सोमदत्तको आँखा बाह्य लोकको उज्यालोमा एकछिन तिर्मिरायो। उसलाई एक प्रकारले तानेर नै बलपूर्वक सुम्निमाले मनुवादहको उपवनबाट बाहिर ल्याएकी थिए। बाहिर आएपछि सोमदत्त केही सम्यत भयो। उसले भन्यो, कस्तो उज्यालो बाहिर। सुम्निमाले भने, अब दिन ढल्किसक्यो, रात पर्न बेर छैन र तिमीले टाढा आफ्नो आश्रम पुग्नु छ। म तिमीलाई आश्रमको वनसम्म त्यही कोशी छेउको समीको रुखसम्म पुर्याइदिन्छु, छिटछिटो हिँडौ अब। किरात गाउँलाई दाहिनेपट्टि पारेर पातलो गोरेटो हुँदै उनीहरू सनै सनै तल झर्दै थिए। सुन्दरता अत्यन्त शान्ति र परम सुखको अनुभव गरिरहेको थियो। यस्तो परिपूर्णता उसलाई आजसम्म पहिले कहिले भएको थिएन। मानव जीर्ण रोगपछि प्रथम उसले भोजन गर्न पाएको छ, त्यस्तो सन्तोष ऊ अहिले अनुभव गरिरहेको थियो। मन आनन्दित थियो, सन्तुष्ट थियो, परिपूर्ण थियो, तर त्यसमा मनुवा दहमा भए जस्तो उग्र चञ्चलता थिएन। ऊ फेरि साधारण स्थितिमा प्राप्त भइसकेको थियो। लाग्थ्यो कि सुन्दरता र सुम्निमा मानव धेरै पुराना मित्र हुन्, मानव एकै गाउँका घनिष्ठ साथी हुन्। यसरी कुरा गर्दै उनीहरू बाटो काटिरहेका थिए। सुन्दरताले प्रश्न गर्यो, तिम्रो विवाह कहिले भयो सुम्निमा? सुम्निमाले भने, मलाई तिमीले पन्छाइ दिएपछि धेरै वर्षसम्म दुःख मानेर मैले जीवन बिताएँ। लाग्थ्यो केहीमा पनि स्वाद छैन, खल्लो खल्लो। पछि आमाबाको डिपी टार्न सकिन बिहे गरेँ गाउँकै केटोसँग। त्यसैले पनि मैसँग बिहे गर्छु भनी डिपी लिएको थियो। छोरी पनि मेरी छ महिना कि देखेनौ? तिमी सुखी छौ सुम्निमा? मधुरो स्वरमा सोमदत्तले सोध्यो। तिमी सुखी छौ सुम्निमा? मधुर स्वरमा सुन्दरताले सोध्यो। घाउ लागेको रुख पनि त हुर्किन्छ नि, यदि त्यसमा बाँच्नलाई चाहिने रस बाँकी छ भने र सहज स्वभावमा त्यसले हुर्किन पायो भने। फेरि मेरो दुला तिमी जस्तै छ, उसँग रात बिताउँदा तिमीसँगै छु जस्तो लाग्छ। यस्तै सपनालाई अगाल्दै त हिँड्नुपर्छ नि बाँच्नु छ भने। एकछिन दुवैले केही बोलेनन्, चुप्प लागेर हिँडिरहे। सुम्निमाले भनी, मेरो दुला भन्छ सुम्निमा, मैले तिमीलाई पाइन, त्यस्तो छ मेरो दुला। रातभरि म उसँग टाँसिएर सुतेकी हुन्छु, तैपनि उसले मलाई पाएन रे। हाम्री छोरी पनि भई, तैपनि म उसलाई भेटिएन रे। ऊ भन्छ, अब म काशी जान्छु, त्यहाँ बाहुन जस्तो गोत्र लिन्छु र म पनि ठूलो सपनालाई अगाल्छु। त्यस्तो पनि कसैले गर्ने हो भन त सोमदत्त? एक त किरातीले बाहुनको गोत्र लिने रे। सुन्दर त अवाक भएर सुम्निमाको कुरा सुनिरहेको थियो। उसको हृदयान्तरमा ठूलो उद्वेग र हलचल मचिरहेको भए पनि उसले मुखबाट एक शब्द झिकेन। सुम्निमाले एउटा लामो सास तानी र भनी, हुन त यो जिन्दगीसँग बाँधिएर बसिरहनलाई सानातिना सपना अगाल्नै पर्छ, तर किराँतीले बाहुनको जस्तो भएर गोत्र लिने र उनीहरूको जस्तो अजङ्गको ठूलो सपनालाई अगाल्ने कहाँसम्म ठिक होला र? यो होइन सुन्दर, सुन्दर किन तिमी केही नबोलेको? सुन्दरले भन्यो, तिम्रो छोरी अत्यन्त रहर लाग्दैछ। यसरी कुरा गर्दै उनीहरू कोशी तटको त्यही समयको वृक्ष लिएर पुगे जहाँ बाल्यकालमा सोमदत्तले पहिलोपटक सुम्निमालाई भेटेको थियो। रुखमुनि उभिएर सुम्निमाले भनी, सम्झना छ सोमदत्त, यहीँ हाम्रो भेट भएको थियो धेरै दिन पहिले। भन्न त उसले त्यति मात्र भनी, तर सोमदत्तलाई लाग्यो उसका आँखा रसाएका थिए। उसले बिस्तारो भन्यो, के त्यो बिर्सने कुरा हो र सुम्निमा? उसले सुम्निमाको हात समायो। सूर्य अस्ताचलमा ढल्के हठात रुखमुनि साँझको अँध्यारो देखियो।
हामी अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास सुम्निमा सुनिरहेका छौं। केही बेरपछि यसको बाँकी अंश लिएर आउँछौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेग तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै इलाम एफएम, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, चितवनको रेडियो त्रिवेणीमा सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेग सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्य पश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास सुम्निमा सुन्दैछौ। अब सुनौ उपन्यासको बाँकी अंश।
सुन्दत अवाक भएर सुम्निमाको कुरा सुनिरहेको थियो। उसको हृदयान्तरमा ठूलो उद्वेग र हलचल मचिरहेको भए पनि उसले मुखबाट एक शब्द झिकेन। सुम्निमाले एउटा लामो सास तानी र भनी, हुन त यो जिन्दगीसँग बाँधिएर बसिरहनलाई त सानातिना सपना अगाल्नै पर्छ, तर किराँतिनी बाहुनको जस्तो भएर गोत्र दिने र उनीहरूको जस्तो अजङ्गको ठूलो सपनालाई अगाल्ने कहाँसम्म ठिक होला र? होइन सुन्दत, किन केही नबोलेको? सुन्दतले भन्यो, तिम्री छोरी कस्तो रहर लाग्दैछ। यसरी कुरा गर्दै उनीहरू कोशी तटको त्यही समयको वृक्ष लिएर पुगे जहाँ बाल्यकालमा सोमदत्तले पहिलोपटक सुम्निमालाई भेटेको थियो। रुखमुनि उभिएर सुम्निमाले भनी, सम्झना छ सोमदत्त, यहीँ हाम्रो भेट भएको थियो धेरै दिन पहिले। भन्न त उसले त्यति मात्र भनी, तर सोमदत्तलाई लाग्यो उसका आँखा रसाएका थिए। उसले बिस्तारो भन्यो, त्यो के बिर्सिने कुरा हो र सुम्निमा? उसले सुम्निमाको हात समायो। सूर्य अस्ताचलमा ढल्के हठात रुखमुनि साँझको अँध्यारो देखियो। सोमदत्तको हातबाट आफ्नो हात हटाएर सुम्निमाले भने, मलाई अबेर भयो, म जान्छु अब, माया नमारे ल। सोमदत्तले केही भन्नुभन्दा पूर्व नै उसले फेरि भने, बाले त भनेको होइन, तर एउटा सबभन्दा पछिल्लो विधि म आफ्नै मनले गर्छु। यति भनेर हठात उसले सोमदत्तलाई आफूसँग टाँसेर बलियो आलिङ्गनमा बेर्दै उसको मुखमा चुम्बन गरे। तीव्रताका साथ दौडिँदै उभागी र यो पनि भन्दै गई, मैले आफ्नो मुटुको तातो सासले तिम्रो मनुवालाई फुकिदिएकी छु सोमदत्त, सोमदत्त। उसको स्वर वनभित्र रात्रि प्रवेशको अन्धकारमा लोप भयो। सोमदत्त विक्षिप्त जस्तो भएर करायो, सुम्निमा, सुम्निमा। सुम्निमाको मधुरो हुँदै गएको स्वर उसको कानमा पर्यो, सोमदत्त म तिमीलाई आश्रममा पर्खिरहेकी छु, सपना जस्तो तिमीबाट अगालिनको लागि। सोमदत्तको ओष्ठ अग्नि स्पर्शले पोले जस्तो भतभत गरिरहेको थियो। उसको शरीर भर्खरैको नारी शरीरको स्पर्शले रन्किएको थियो। ऊ उत्तेजित थियो, चञ्चल थियो। उन्मत्त स्वरमा ऊ करायो, सुम्निमा। कोशीको कलकल ध्वनिमाथि उठेको उसको स्वर पहाड, जंगल र घाँसमा प्रतिध्वनित हुँदै गाई गाई कराउन थाल्यो। मानव सारा वन प्रान्त उजस्तै उन्मत्त भएर भएर सहस्र कण्ठले चित्कार गर्दैछ, सुम्निमा, सुम्निमा। प्रगाढ हुँदै गएको अन्धकारमा सुम्निमा दुगुर्दै गाउँतिर फर्किरहेकी थिए। आफ्नो मुटुको चड्काइले पगपग ऊ बेहोस हुन खोज्थी। प्रतिध्वनित भइरहेको सोमदत्तको आर्त पुकारलाई नसुन्नका लागि उसले दुवै कान थुनेकी थिए। कोशी तटमा साँझ झमक्क परिसकेको थियो। विक्षिप्त सोमदत्त अन्धकारमा सुम्निमाको भर्खरै पाएको स्पर्शको तीव्र तप्त रापले बाफिँदै आफ्नो कुटीमा हुर्रिँदै आयो, जहाँ रात्रिको अन्धकारमा लुप्त भएको चराचरको मध्यमा मानव एउटा पहेँलो उज्यालो बलिरहेको छ। मानव त्यो छिँड उज्यालोमा टोलाएर बसिरहेकी पुलोमा पहेँली जस्ती लाग्थे, कुनै गृहवासिनी किराती नारी पर्खेर बसिरहे जस्ती। त्यस दिन बिहान अत्यन्त आलस्यका साथ पुलोमा उठी, शरीरमा किञ्चित शक्ति पनि बाँकी रहेन जस्तो लाग्यो उसलाई। सुती सुती उसले आङ तानेर सोची आज चोखिन नपरेको भए पनि हुन्थ्यो। ओछ्यानमा उसको शरीर तातो थियो, किञ्चित ज्वरोको ताप जस्तो। शरीर र उसले पहिरिएको एकसरो धोती फोहोर थियो, तर उसलाई लाग्यो बरु फोहोरी नै बसिरहन पाए हुन्थ्यो रातभरिको आफ्नै जिउको तातोमा। हठात उसलाई भिल्ला साथीको सम्झना भयो। अल्छी मानेर शरीर तान्दा कस्तो आश्चर्य, आज के भइरहेछ उसलाई। त्यसरी आलस्यमा कहाँ सुतिरहन पाउँछे र ऊ अत्यन्त अनिच्छुक हुँदै ऊ ओछ्यानबाट उठी र नुहाउन भनेर कोशी तटमा आई। नुहाउने घाटनिरको भिजेको ठाउँलाई देखेर उसले सोची पतिको स्नानादि क्रिया सिद्धिसकेछ, आज उसलाई निकै अवेर भएछ। त्यसपछि छिटछिटो त्यहाँको कार्य समाप्त गरी ऊ भिजेकै परिधानमा आश्रम फर्की उसको कपालका टुप्पाबाट पानीका थोपा चुहिरहेका थिए। आफ्नो कोठामा पसेर उसले स्वच्छ वस्त्र फेरी र कोसीमा धोएका लुगाहरू सुकाउन ऊ आँगनमा आई। ठिक त्यही बेला पूर्वतिरको वनको अँध्यारोलाई छिचोल्दै सूर्यको कोमल किरण आँगनमा तेर्सो परेर ओछिएको थियो। तुलसी मठको भाडामा सबै लुगा सुकाएर नियमानुसार चामल कुट्न ऊ ढिक्की भएतिर जान लाग्दा उसलाई लाग्यो आज आश्रम अस्वाभाविक किसिमले शून्य छ। अहिलेसम्म सोमदत्त आफ्नो विशेष क्रिया समाप्त गरी यज्ञका लागि अग्नि स्थापित गर्न आँगनमा आइसकेका हुन्थे। कदाचित पुलोमाले अबेर गरेको देखेर उनी आश्रमको उत्तरतिरको भागमा आफ्नो विशेष अनुष्ठानको अवधि बढाएर यौगिक क्रिया गर्दै होलान् भन्ने पुलोमाले सोची ऊ हतार नगरी बिस्तारै आफ्नो दैनिक कार्य गर्न लागि। ढिकीको ओखलीमा एक एक धान राखेर उसले देब्रेगोडाले ढिकीको फेरलाई थिची। सिरानमा ढिकीको टाउको उठ्यो। ऊ एकछिन त्यसै टोलाएर उभिरहे। उसको गोडामुनि ढिकी खुकुलो हुँदै गयो र ढिकीको लुसी ओखलीभित्र बिस्तारै खस्यो। मौलामा दुवै हात राखेर त्यसका उप गाला अडाई ऊ धेरै बेरसम्म त्यसै उभिरहे। बाहिरको सूर्य प्रकाशले सारा आश्रम नै टकटक उज्यालो भइसकेको थियो। पुलोमालाई समयको किञ्चित पनि ज्ञान रहेन। ढिकी घरमा उभी उभी सपना देखे जस्तो ऊ आफ्नो बाल्यकालका कुरा सम्झिन थाले। त्यसो त उसको बाल्यावस्था एउटी ग्रामीण बालिकाले बिताउने जस्तै साधारण समय थियो, जसमा ऊ पिताजीको कठोर अनुशासनमा हुर्केकी हुन्थे। तर आज उसलाई बितेका तिनै दिन, माइती घरमा बिताएका तिनै कठोर अनुशासनका दिन नै बढी रमाइला दिन थिए भन्ने लाग्यो। केही नभए पनि कमसेकम ऊ बाल्यावस्थाको निर्दोष अज्ञानतामा त थिए, र आजकल प्रतिमास पिल्छिनु परे जस्तो दारुण निराशामा उसले पिल्छिनु परेको त थिएन। उसलाई सम्झना भयो गाउँको बगैँचाको त्यो जलाशय र कालो चिल्लो शरीर भएको त्यो भिल्ला केटो जसलाई केही समयपछि आमाले भेट्न दिएकी थिइन् छोरी ठुले हुँदै गएकी हुनाले। तर तैपनि घर पछाडि आएर बोलाउने गर्थ्यो, पुलोमा ए पुलोमा। पुलोमा उसको बोली सुनेर पुस्तकबाट मुन्टो उठाउँथे, तर आमाको डरले बाहिर निस्किन्नथे। केही समयसम्म प्रतीक्षा गरेपछि भिल्ला केटो फर्किन्थ्यो, तर त्यसपछि धेरै बेरसम्म पुलोमाको ध्यान पुस्तकमा जान सक्दैनथ्यो। एउटा दीर्घ निश्वास फालेर पुलोमाले भनी कहाँ होला त्यो भिल्ला आजकल। गोगृहबाट कपिला गाईले बाँ गरी पुलोमाको तन्द्राच्छन्नता अकस्मात लोप भयो। उसले सोची, आज धानकोट नभ्याइन्न, चौथो दिनको यो नियम खण्डित हुने भयो। गाईको दैनिक सेवा समाप्त गरेर ऊ गोशालाबाट बाहिर आई। आश्रमको प्राङ्गण असाधारण किसिमले शून्य थियो। त्यहाँको चिसो अग्निवेदीका उप रुखबाट झरेका पात खसेका थिए। तुलसीको मठ पनि सुकेर कटकटिएको थियो सूर्यको कडा किरण मुनि। हिजो पोथेको प्राङ्गणको पाप्रो पटपटी फुट्न थालेको थियो र चारैतिर चराचुरुङ्गीले खसाएका बिस्टा र वृक्षका पातका हाँगा बिगा र खरपात छरिएका थिए। आश्रममा मानिसको बास नभएको जस्तो थियो। पुलोमाले बिहान सुकाएको धोतीको एउटा छेउ बाडाबाट भुइँमा लत्रेको थियो। पुलोमालाई त्यो धोती पनि कुनै अर्कैको जस्तो लाग्यो। उसले सोची, कति वर्ष बिताएँ मैले यहाँ। सुन्दरताले अहिलेसम्म पनि यज्ञातिको तर्खर नगरेको देखेर उसलाई आश्चर्य लाग्यो। एकपल्ट ऊ सोमदत्तको कोठामा गई, कोठा शून्य थियो, अनि ऊ सोमदत्तको त्यो विशेष स्थानमा पुगी जहाँ अचल एकान्तमा ऊ आफ्नो धेरै समय बिताउने गर्थ्यो। आज त्यो स्थल पनि जनशून्य थियो, रिक्त थियो। ऊ फेरि आश्रममा नै फर्की। प्राङ्गणमा तुलसीको मठ नजिकै उभिएर उसले आश्रमको चारैतिर आफ्नो दृष्टि गुमाई। महान शून्यता बाहेक त्यहाँ केही थिएन। नभलेको यज्ञवेदीले त्यहाँको शून्यतालाई झन गम्भीर बनाइरहेको थियो। पुलुमालाई लाग्यो, उसको जीवन कस्तो एक्लो रहेछ। उसलाई सुन्दरताका प्रति किंचित पनि आग्रहको अनुभव थिएन। उसले केवल अनुभव गरी आफ्नो जीवनको तेस्रो खोक्रोपन, जसका उप दैनिक धार्मिक क्रियाहरूको सानो पातलो आवरण परिरहेको छ। फुर्सद नहुने गरी उनीहरूबाट सम्पादित भइरहेका क्रिया अनुष्ठान आदि व्रत तप पूजाहरूले त्यो शून्यतालाई छर्लङ्ग भयो। हृदयको खाडल उदाङ्ग, हे ईश्वर, यो के भएको? पुलोमालाई एकाएक भएको सञ्चार भयो। कुनै शारीरिक क्षति होला भनेर होइन, त्यो महान एक्लोपनको विराटतालाई बुझेर उसले एकपटक टाउको उठाएर बोलाई, ब्राह्मणपति। तर उसको यो पुकारमा आग्रह बाढी थिएन। अरू कुनै उपाय नदेखेर एउटा निर्जन द्वीपमा धेरै दिनदेखि देख्दै आएको कुनै वस्तु लोप हुँदा त्यहाँको सुपरिचित दृश्यमा केही खालीपन भएको बोध भएर खोजे जस्तो गरी उसले सोमदत्तालाई बोलाएकी थिए। उसका पुकारको उत्तरमा कतिबाट केही स्वर आएन। केवल सघन वनभित्र टाढासम्म उसले बोलाएको स्वर अमानवीय ढंगबाट प्रतिध्वनित भयो। पुलोमाले सोची, कहाँ गए होलान् उनी। फेरि ऊ फर्केर कुटीको आफ्नो कक्षमा आई। सोची, आज यज्ञ पूजा आदि सबै थन्किने भए। कोठामा आएर गुन्द्रीमा पल्टी, जिउ हलुका भयो। कोठाको शीतलताले उसको रन्केको शरीरलाई विश्रामको शान्ति दिए जस्तो लाग्यो। उसले जीवनमा यस प्रकारको निश्चिन्त अवकाश पाएकी थिएन। दिनरात केही न केही चर्यामा लागिरहनु पर्थ्यो। आजको यो अप्रत्याशित आनन्दलाई उसले गुन्द्रीमा पल्टी पल्टी रमाइलो मानेर भोग गर्न थाली। शरीरका पोरा पोरा सब खोकुला भए, मन पनि अकारण नै खोकुलो भयो। शरीर र मन दुवै थकाई मारिरहेका थिए। पुण्य भनेको के हो? जीवनभरि जुन धार्मिक क्रियाहरूलाई ऊ पुण्य कार्य मानेर निराश भई गर्दै आएकी थिए, आज त्यो पुण्य कार्यबाट पूर्ण अवकाश पाउँदा उसको मनमा आफ्नो संस्कारको हलुको बाढीले उसलाई भन्यो, पुलोमा, जीवनभरिको पुण्य सञ्चय एक क्षणको अवहेलनामय असावधानीले नष्ट हुन्छ। आज के गरिरहेकी त? तर चिसो गुन्द्रीको आनन्द अनुभव गरिरहेको शरीरले उठ्ने जाँगर देखाएन। बाहिर मध्याहको रौद्र रापमा गएर कार्यरत हुने उत्सुकता पनि पुलोमाको थिएन। पुण्डे किन यस्तो क्षणभङ्गुर? के यो यस्तो अन्यदेशीय तत्त्व त होइन जीवनमा कि त्यसलाई आफूमा हुर्काउन सतत सचेष्ट भइरहनुपर्छ? प्रतिकूल वातावरण र माटोमा लगाएको कुनै अन्य विदेशी बिरुवा जस्तो के धर्ममा स्वाभाविकता नै छैन र? नत्र आज शरीरले किन यस्तो सुख भोग पाइरहेको छ धार्मिक अनुष्ठानबाट निवृत्त भएकोले? पुलोमाका यस्ता विचार कुनै स्पष्ट रूपबाट उसको मनमा आएका होइनन्। तन्द्राबाट झल्यास झल्यास बिउँचेर हेर्दा देखिएका दृश्य असम्बद्ध र असंलग्न वस्तुहरू आँखामा परे जस्ता त्यस बेलाको प्रधान अनुभव चाहिँ उसलाई थकाइ मेटाएको सुखको थियो। त्यो सुखले आलस्यसँग मिसिएर विलासिताको भोकको स्वाद दिइरहेको थियो उसलाई। त्यसै अल्छी मानेर पल्टिँदै उसले सोची, आज भोजन बनाउने काम पनि गर्दिन म। तर तत्क्षण उसलाई लाग्यो ऊ भोकाएकी छ। उठेर ऊ भण्डार कक्षमा गई। हिजो जमाएको एक राति दही थियो, अलिकति चिउरा र दही खाएर ऊ बाहिर निस्की गोगृहबाट गाईले बुवा गरेर कराई। पुलुमाले सम्झी गाई भोकै रहेछन्। उसले गाईको दाम्लो फुकाउँदै भनी, जाऊ कपिला, आज जहाँ मन लाग्छ चर्न जाऊ, स्वच्छन्द भएर। पुच्छर ठाडो पारेर गाई कुद्दै नदीतिर लागि। काम नपाएकी पुलोमा फेरि फर्केर कोठामा आई। कोठाभित्र पस्दा ओसराको छानोमा झुन्ड्याएको मृग चर्ममाथि उसको दृष्टि पर्यो। आज त्यो चर्म बेरिए बेरिए रह्यो। त्यसैका उप बसेर सोमदत्त ध्यान पूजा गर्थ्यो। एकपल्ट फेरि उसलाई सोमदत्तको सम्झना आयो। उसले भनी, ती मेरा पति हुन्। सोमदत्तलाई सम्झिन्न भनेर जति जति उसका बारेमा पुलोमा मनमा कुरा खेलाउँथे, उति उति उसको ओठमा बराबर यही एउटा वाक्य बन्दथ्यो, उनी मेरा पति हुन्, पुत्रेष्टि कार्यका लागि नियुक्त पुरुष। योभन्दा बढी भावनाको संग्रह ऊ गर्न सक्दिनथे। यतिका वर्षसम्म दिनरात सँगसँगै रहँदा पनि सहधर्मिणीको अरू कुनै उपरूप देखिन उसले आफूमा। धार्मिक अनुष्ठानका लागि बासना शून्य हृदयले रात सहसयावती भएर उसका साथ केही कठिन समय बिताउनु, दिनभरिको एकनासे एकज्ञाती पूजा व्रतहरूको अविश्रान्त सम्पादन उपरान्त, पछि पछि त त्यो रात्रिको अनुष्ठान शरीर र मन दुवैलाई थकाउने क्लेशदायी चर्या हुँदै गयो। उनीहरूको जीवन केवल यन्त्रवत मात्र चलिरहेको थियो। कालान्तरमा उनीहरूका बीच बोलचाल पनि बन्द हुँदै गयो। वार्तालापको आवश्यकता नै रहेन, त्यस्तो एकरूपता हुन गयो उनीहरूको सम्बन्धमा। एउटाले अर्काको अस्तित्वको अनुभव उसका थाकेर राहता भएका आँखाले तरेर हेरेकोबाट पाउँथ्यो, नत्र दुवैले आपसको अस्तित्वलाई बिर्सिसकेका थिए। सहवासमा पनि मानिस आपसमा कति निष्प्रिय हुन सक्दो रहेछ। यी सब कुरा मनमा खेल्दा पुलोमा आफूलाई अवलम्बन दिए जस्तो गरी भन्ने गर्थे, उनी मेरा पतिदेव हुन्, आज कता लागेछन् उनी। दिनभरि पुलोमाका मनमा यस प्रकारका विचार आइरहे। ऊ कहिले सोमदत्तलाई सम्झिन्थे त कहिले आमा बाबा उलाई, र झन् कहिलेकाहीँ गाउँको त्यो भिल्ला केटोलाई। पाप र पुण्यको विचार मस्तिष्कमा बराबर आइरहन्थ्यो। दृढतापूर्वक निर्णयमा पुग्ने वा श्रृङ्खलाबद्ध भएर चिन्तन गर्ने उसको उद्देश्य थिएन। ऊ त क्षण क्षणको प्रवाहमा बगेको एउटा सुस्केउकेको पात सदृश भएकी थिए। उसमा कुनै निश्चित धारणा थिएन। उसले समय व्यतीत गर्ने हेतुले अल्छी मान्दै वस्त्रखण्डले बेरेर राखेको महाभारतको पुस्तकको ठेली जेकी प्राचीन कालको इतिहास पढौँ भनेर एक दुई पाता पढेपछि उसलाई अचानक अगाडि पढ्ने इच्छा भएन। ऊ टोलाएर बसिरहे। उसले सम्झी, खोइ मेरो सन्तान भएन। अनि उसले आफ्नो शरीरका उप दृष्टिपात गरी। जिउ लाग्न नसकेको शरीर, सुकेको खस्रो चाउरिँदै गएको, उसले पेटलाई छोई, उक्सिन नसकेको चिसो निभेको अघेनो जस्तो। अरूहरू त कति सहजै गर्भधारण गर्छन्, ऊ आफू किन बन्द्या भए कि? कुन पाप उसको शरीरले बिहोर्नु परेको यो? एकपटक सोमदत्तले एउटा ग्रन्थमा देखाएको थियो, पापी नारी बन्द्या भएर जन्मिन्छे। सोमदत्तको पाठ स्वरमा लेस मात्र पनि कटुता थिएन, तर पाठको वाक्य कस्तो कालो बीचमा डुबेको उनले खोजेर झिकेका थिए। किन त्यसरी सोमदत्त आफूलाई उच्च स्थानमा राखेर पुलोमातिर तिरस्कारको दृष्टिले हेर्छन्? के उनको आफ्नै पापको परिणाम हुन सक्दैन र उनीहरूको विवाहको निष्फलता? हो, पुरुष निश्चय नै श्रेष्ठ हो, तर त्यसैले झन् आफ्नो पापले स्त्रीलाई पुछेर दोषी बनाइदिन्छ। मनलाई नियन्त्रणमा राख्न पुलोमा फेरि आफू अगाडि उत्तानो परेर पल्टेको पुस्तक पढ्न थाले, तर पुस्तकमा लेस मात्र पनि ध्यान जान सकेन। पुस्तकको पत्र त्यही ठाउँमा उग्रेको थियो जहाँ मेनकाले विश्वामित्रको तपस्या भङ्ग गरेको वृत्तान्त वर्णित थियो। त्यत्र त्यत्र ऋषिहरूको तपस्या पनि कति छिट्टै भङ्ग भएको होला। पुलमाको मस्तिष्कमा एकपल्ट यस्तो विचार आयो, यतै कतै त्यो प्राचीन काल प्रणय शिला भएको हुँदो कौशिकी तटमा। एकक्षणका लागि पुलमा सचेष्ट भई उसले सोची, पुराणहरूमा धेरैजसो पुरुषहरू नै मोहित भएर स्त्रीको वशमा भएका छन्, तर त्यस्तै स्त्रीको वर्णन कतै पनि पाइँदैन जो सहजमै पुरुषबाट मोहित भएर मर्यादा च्युत भएकी होस्। तर किन छैन र छन् त्यस्ता पनि, अहिल्या के हुन् त।
कार्यक्रम श्रुति सम्वेगमा भर्खरै वाचन भयो विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास सुम्निमाको पाँचौं श्रृंखला। आजको वाचनमा सुम्निमाले सोम दत्तलाई मनुवा दहमा नुहाइदिने, शरीरभरि तेल लगाइदिने गरेर उसको मनुवालाई खुशी पार्ने काम गरी सुम्निमाले सोम दत्तलाई चुम्बन पनि गरे। त्यसपछि सोम दत्तलाई एक्लै छाडेर सुम्निमा वनबाट आफ्नो घरतर्फ लागि। सोम दत्त उत्तेजित अवस्थामा आफ्नो आश्रम फर्कदैछ। उता आश्रममा बसिरहेकी पुलुमालाई आज केहीमा पनि जाँगर छैन, पतिलाई पनि आश्रममा देखिरहेकी छैन। आज पतिको सम्झना पनि उसलाई मन परेको छैन। तर पनि आफ्नो पति सोम दत्त कहाँ गएको होला भन्ने जिज्ञासा लिँदै छ पुलुमा मनमनै। अब के होला, अर्को साता बाँकी प्रसंग लिएर आउने नै छौ। हवस्त, श्रुति सम्वेगमा आज वाचन गरिएको उपन्यास सुम्निमा बारे तपाईँका प्रतिक्रिया, सल्लाह, सुझाव वा विश्लेषण हामीलाई लेखेर पठाउनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। अनि हाम्रो इमेल ठेगाना हो shrutiunn.com.np। आउँदो साता आजको दिन आजकै समयमा विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास सुम्निमाको छैठौं श्रृंखला लिएर आउनेछौ। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा पनि हाम्रो भेट हुने नै छ। त्यति बेला हामी पाओलो कोहेलोको उपन्यास द अल्केमिस्ट अर्थात किमियागर सुनाउँदैछौ। त्यसबेलासम्मका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै अच्युत किमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।